कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेपाली। आजको कृषि संवादमा हामी 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सन्दर्भ, यस सन्दर्भमा तय गरिएको नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नाराको सान्दर्भिकता कतिको छ, नेपालमा विद्यमान समयमा धान उत्पादनको अवस्था के छ, धानको उत्पादकत्व बढाउन भइरहेका अनुसन्धान र यीसँग सम्बन्धित अन्य विभिन्न विषयमा केन्द्रित रहेर कुराकानीका लागि हामीसँग हुनुहुन्छ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। यहाँलाई कृषि संवादमा स्वागत छ।
हस्, धन्यवाद।
यो असाढ 15 हरेक वर्ष यहाँहरू राष्ट्रिय धान दिवस मनाउनुहुन्छ र रोपाई महोत्सव गर्नुहुन्छ। यो पटक 23 राष्ट्रिय धान दिवस कसरी मनाउँदै हुनुहुन्छ, अलिकति यहीँबाट सुरुवात गरौँ।
सबभन्दा पहिला यो धान दिवसको लागि के नारा चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले नाराको तय गर्यौँ र नारा चाहिँ अहिलेको अवस्थामा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने हिसाबले कृषि विभागका महानिर्देशक ज्यूको अध्यक्षतामा एउटा बैठक बसी नारालाई तय गर्ने काम गरियो र त्यसै सन्दर्भमा चाहिँ नेपाल कृषि अनुसन्धान परिषदको बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा मूल समारोह सञ्चालन गर्ने, धान रोपाई चाहिँ त्यहाँ गर्ने र सबै स्थानीय तह प्रदेशहरूलाई पनि यही नारामा रहेर
आफै
उहाँहरूलाई पनि यो दिवस मनाउनको लागि अनुरोध गर्ने भनेर हामीले पत्र पनि लेख्यौँ र सबै स्थानीय तहहरू प्रदेशहरूले पनि स्वस्फूर्त रूपमा यो धान दिवस चाहिँ मनाउँदै हुनुहुन्छ र अब यसमा चाहिँ विशेष गरिकन हामीले धान बालीमा योगदान गरेका कृषकहरूलाई, वैज्ञानिकहरूलाई, त्यसपछि गएर मिलहरूलाई अनि धानमा चाहिँ काम गर्ने, धानको उत्पादन उत्पादकत्व बढाउने राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत रहेका जोन सुपर जोनहरूलाई पुरस्कार सम्मान गर्ने, पत्रकारहरूलाई सम्मान गर्ने त्यस्तो कार्यक्रमहरू पनि तय गरेका छौँ र त्यो हामीले चाहिँ मूल समारोहको दिनमा उहाँहरूलाई चाहिँ पुरस्कार सम्मान गर्ने कार्यक्रम चाहिँ रहेको छ र अब विशेष गरिकन यो असार 15 एउटा दही चिउरा खाने र आनो रोपेर मुरी उब्जाउने चाहिँ एउटा दिनको रूपमा पनि यसलाई चाहिँ लिएको छ यो असारलाई, असार महिनालाई र एउटा यो हाम्रो चाहिँ एक महिना काम गरेर वर्षभरिलाई खान पुग्ने चाहिँ महिना हो। त्यस कारणले गर्दाखेरिमा यो महिना चाहिँ हामी किसान दाजुभाइ दिदीबहिनीहरूको लागि असाध्यै महत्त्वपूर्ण र कर्म गर्ने, काम गर्ने चाहिँ महिनाको रूपमा चाहिँ चिनाउने चाहिँ हामीले त्यो किसिमको चाहिँ कुराहरू झल्कियोस् भन्ने उद्देश्यले चाहिँ यो धान दिवस चाहिँ मनाउन गइरहेका छौँ।
अब यहाँहरूले यो धान दिवसमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि जुन नारा तय गर्नुभएको छ नि,
हजुर,
यो नाराको सान्दर्भिकता के हो?
हामीलाई चाहिएको बेलामा पानी आएको छैन, तापक्रम चाहिँ बढ्दै गइरहेको अवस्था छ। अब यस्तो अवस्थामा चाहिँ हामीलाई विशेष गरिकन जेठको अन्तिमतिरबाट हाम्रो मनसुन चाहिँ सुरु हुनुपर्ने, वैशाखबाट नै धेरै पानी पर्न सुरु भयो र अहिले प्रिडिक्सन के भइरहेको छ भने असार र साउनमा चाहिँ कम पानी पर्छ भन्ने चाहिँ त्यो किसिमको चाहिँ प्रिडिक्सन पनि आएको छ। अब यस्तो अवस्थामा हाम्रो यो चाहिँ एउटा राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा पुर्याउने बाली धान, यसले चाहिँ जिडिपी एउटा चाहिँ कुलग्रास्त उत्पादनमा पनि राज्यको कुलग्रास्त उत्पादनमा ठुलो योगदान पुर्याउने चाहिँ बाली र सदियौँदेखि पुर्खादेखि नै यो खेती गरिँदै आएको बाली र हाम्रो चाहिँ खानामा बिहान पनि बेलुका पनि हामीले चाहिँ खानुपर्ने चिज र एउटा राष्ट्रिय सुरक्षा खाद्य सुरक्षाको चाहिँ हिसाबले असाध्यै महत्त्वपूर्ण बाली धान चाहिँ हामीले समयमा लगाउन सकेनौँ भनेदेखि चाहिँ यसको उत्पादन घट्छ, यसले चाहिँ हाम्रो खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षालाई चाहिँ असर गर्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो हाम्रो जलवायुसँग हामीले
कसरी
मिटिगेट गर्ने, कसरी बचाउने र जलवायुलाई कसरी छल्ने र त्यो जलवायु जस्तो जलवायु हुन्छ, हामीलाई जलवायु भन्ने बित्तिकै तापक्रम, रेनफल, ह्युमिडिटी यस्ता कुराहरू, कस्तो जलवायु चाहिँ त्यो समयमा धान लगाउने समयमा चाहिँ हामीलाई उपलब्ध छ त्यही अनुसारका बालीहरूको विकास गर्नु पर्यो, त्यही अनुसारको प्रविधि हामीले चाहिँ किसानहरूलाई दिनु पर्यो, प्रविधि हामीले विकास गर्नु पर्यो र त्यस्तो धान लगाउन सकिन्न भने त्यसको अल्टरनेट बाली के हुनसक्छ, यदि हामीले धान लगाउन सकेनौँ भने त्यहाँ कोदो हुन्छ कि अरू फापरहरू हुन्छ कि अथवा अन्य कुनै चाहिँ कोसे बालीहरू हामीले लगाउन चाहिँ सक्छौँ कि मासहरू मस्याङहरू होइन, त्यसपछि गएर हामीले चाहिँ मुसुरोलाई नै हामीले अर्ली लगाउन सक्छौँ कि। नेपाल कृषि अनुसन्धान परिषदले पनि यसमा चाहिँ थुप्रै प्रविधिहरू जातहरू जो चाहिँ एकदम सुक्खा सहन सक्ने किसिमका जातहरू, सुक्खा सिरिजका जातहरू चाहिँ निकालिसकेको अवस्था छ, डुबान सहन सक्ने खालका जातहरूको पनि विकास भएको छ, त्यस्ता खालका चाहिँ प्रविधिहरू चाहिँ विकास भएका छन्। र हामीले चाहिँ यदि धान लगाउन सकिएन भने हामीले खेत बारी चाहिँ बाँझो राख्नुहुन्न, त्यसको अल्टरनेट बालीमा पनि हामी जानुपर्ने चाहिँ अवस्थाहरू चाहिँ हुनसक्छ। र यही सन्दर्भलाई यदि हामी चाहिँ नर्मल प्याटर्नमा चाहिँ रेनफल भइदियो भनेदेखि हामीलाई समस्या हुन्न, असार र साउन भदौ हामीलाई चाहिँ 3 महिना लगातार पानी परिदियो भनेदेखि हामीलाई समस्या हुन्न, हाम्रा मूल फुट्ने, त्यसपछि गएर हाम्रा खोला नालाहरू बढ्ने, हाम्रो कुलोहरूमा पानी चल्ने, त्यस्ता किसिमका चाहिँ अवस्था आइदियो भनेदेखि त हामीलाई समस्या हुन्न। यदि हामीलाई चाहिँ खडेरी परिदियो, हामीले धान रोप्न पाएनौँ भनेदेखि चाहिँ हामीलाई समस्या हुन्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले अल्टरनेट बालीहरू अथवा चाहिँ यही खडेरीलाई सहन सक्ने खालका जातहरूमा चाहिँ हामी जानुपर्छ। र अर्को कुरा चाहिँ के भनेदेखि, यो पहिला घैया चाहिँ असाध्यै धेरै राम्रो हुन्थ्यो, पहाडका टार बेसीहरूमा हामीले घैया लगाउनु चलन थियो, र अहिले चाहिँ अहिले पनि अब बिचमा चाहिँ त्यो हरायो, यो रेनफल प्याटर्नकै कारणले गर्दा। 22 वर्ष अगाडि चैत वैशाखमा राम्रो पानी पर्थ्यो, त्यतिखेर चाहिँ घैया लगाउँदा राम्रो उम्रिने, राम्रो फस्टाउने हुन्थ्यो, र यो बिचमा चाहिँ त्यतिखेर पानी परेन, अहिले फेरि पर्न थालेको छ, अहिले फेरि मान्छेहरू चाहिँ घैयामा बढी आकर्षण भएको चाहिँ हामीले पाएका छौँ। हाम्रो नेपालको लागि अपुग धान भनेको लगभग 8 लाख मेट्रिक टन हो, र अझ हाम्रो चाहिँ चिउरामा पनि हाम्रो चाहिँ धान धेरै युज भएको हुन्छ, चिउरालाई चाहिँ हामीले गणना गरेको हुँदैनौँ खासै, हामी धान चामललाई मात्रै हेरिराखेका हुन्छौँ, चिउरामा पनि धेरै धान जानी भएको हुनाले हामीले चाहिँ अहिले लगभग धान चामल चाहिँ हामीलाई 8 लाख मेट्रिक टन चाहिँ पुग्दैन भन्छौँ। यो जलवायुसँग मिटिगेट गर्नको लागि हामीले चैते धानमा पनि हामीले जान सकिन्छ, हामीसँग हामी यदि इरिगेसनको चाहिँ फेसिलिटी हामीले गर्न सक्यौँ, डिप बोरिङहरू गर्न सक्यौँ, बोरिङहरू गर्न सक्यौँ भने हामी चैते धानमा पनि हाम्रो क्षेत्रफल बढाउन सकिने, र चैते धान मैत्री बालीहरूको विकास गरेर छोटो अवधिको लागि पाक्ने जातहरूको विकास गर्न सक्यौँ भने चाहिँ हामीले चैते धानमा पनि धानमा गएर भए पनि हामीले चाहिँ देशको जुन टार्जेट हो त्यसको उत्पादन र उत्पादकत्व टार्जेट त्यसलाई चाहिँ मिट गर्न सकिन्छ जस्तो लाग्छ।
हाम्रो देशमा चाहिँ धान उत्पादनको समग्र अवस्था चाहिँ कस्तो हो?
2-3 वर्ष अगाडि हामी 14,50,000 हेक्टरमा चाहिँ धान खेती गरेर थियौँ, अहिले लगभग 1 लाख हेक्टर घटेर 13,50,000 हेक्टरमा चाहिँ धान खेती भइरहेको अवस्था छ। अब उत्पादनको कुरा गर्दाखेरिमा हामीले 55,60,000 मेट्रिक टन चाहिँ धान उत्पादन हुन्थ्यो, त्यो पनि अहिले अलिकति घटेको अवस्था चाहिँ छ। अब हामीलाई हाम्रो उत्पादनले अहिलेको अवस्थामा चाहिँ लगभग मैले अघि नै भनिसकेँ 8-9 लाख मेट्रिक टन चाहिँ हामीलाई अपुग्छ। अब हाम्रो धेरै जसो 50-60 लाख पपुलेसन चाहिँ हामीले बाहिर छ भन्छौँ, त्यो सबै पपुलेसन चाहिँ जनसङ्ख्या चाहिँ नेपालमै आउने हो भने हामीलाई त धान त धेरै नै नपुग्छ। अहिले त हाम्रो धेरै पपुलेसन चाहिँ बाहिर छ, त्यति हुँदाखेरिमा पनि हामीलाई चाहिँ धान चाहिँ अपुग्छ। र जुन हामीलाई चाहिँ नपुग धान हो, हामीले चाहिँ के भनेको थियौँ भने 1 वर्ष अगाडि हाम्रो चैते धानको क्षेत्रफल चाहिँ 1 लाख हेक्टरमा छ, यो 1 लाख हेक्टरलाई अरू थप 2 लाख हेक्टर बनाउने, र 4 मेट्रिक टन प्रति हेक्टरको दरले 8 लाख मेट्रिक टन चाहिँ हामीले 2 लाखमा गर्न सक्यौँ भने 8 लाख मेट्रिक टन चाहिँ धान उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ प्रक्षेपण थियो। र यसमा चाहिँ के भयो भने चैते धानमा पनि किसानहरूको चाहिँ आकर्षण घट्दैछ। चैते धानको किन घट्दैछ त भन्दाखेरिमा यसले चाहिँ बजार मूल्य राम्रो नपाउने, राम्रो फाइन कोर्स जातको चाहिँ विकास हुन नसकेको त्यति बेलाको लागि, त्यस कारणले गर्दाखेरिमा चाहिँ र सुकाउनु पर्ने बर्खाको बेला काट्नुपर्ने, त्यो काटेर फेरि अर्को बर्खे धान लगाउनु पर्ने, त्यो झन्झटिलो भएको हुनाले किसानहरूले त्यति धेरै मन नपराएको र मकै बालीमा बढी आकर्षण भएको चाहिँ अहिले पश्चिमतिर त्यस्तो देखिन्छ। चैते धानको क्षेत्रफल बढाउन सकिन्छ कि भन्ने एउटा आशा गरेका थियौँ, सशर्तमा पनि हामीले कार्यक्रम पालिकाहरूमा पठायौँ, त्यसबाट पनि केही सपोर्ट हुन्छ कि भन्ने आशा गरेका थियौँ, हामीले आशा गरे जति चाहिँ प्रतिफल चाहिँ हामीले पाउन सकेको छैनौँ। र बर्खे धानलाई नै हामीले चाहिँ हाम्रा खेतबारीहरूलाई बाँझा राख्न नदिएर हामीले त्यसमै बढी चाहिँ जोड गर्नुपर्छ, र हामीसँग चाहिँ थुप्रै जातहरू प्रविधिहरू चाहिँ विकास भइसकेको अवस्था छ, त्यसले गर्दाखेरिमा पनि हामीलाई चाहिँ सहयोग पुग्छ जस्तो मलाई लाग्छ।
एकातिर धानको उत्पादकत्व पनि वृद्धि हुन नसकिरहेको, जस्तो चैते धानकै सन्दर्भमा यहाँले भन्नुभयो कि कृषकहरू बढ्नुपर्नेमा झन् आकर्षण घटिरहेको छ,
हजुर
भने एकातिर त्यस्तो अवस्था छ, यता अपुग छ। अघि यहाँले भन्नुभयो कि बाहिर गएको जनशक्ति स्वदेशमा भित्रिने हो भने त झन् कति अपुग हुने हो, त्यसो हुँदाखेरि यो धानको उत्पादकत्व उत्पादन वृद्धि गर्नका निम्ति सरकारका तर्फबाट भइरहेका पहलको दमी के छन्?
नेपाल सरकारले धेरै वर्ष अघिदेखि नै धानमा बढी फोकस गरेर थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ। मसिना बासनादार धानको प्रवर्धन गर्ने भनेर हामीले पहिलेदेखि बाली विकास निर्देशनालय हुँदादेखि नै हामीले सञ्चालन पहिलेदेखि नै गरेका थियौँ र अहिले पनि हामीले 76 पछाडि सशर्तको रूपमा मसिना तथा बासनादार धानहरूको चाहिँ प्रवर्धन गर्ने भनेर हामीले सशर्तमा पालिकाहरूमा चाहिँ कार्यक्रमहरू पठाएका छौँ। त्यस्तै गरिकन हामीसँग लगभग 60-65 चाहिँ समूह सहकारीहरू कम्पनीहरू हुनुहुन्छ जसले धानको चाहिँ मूल बिउ उत्पादन गरिरहनु भएको छ। नार्कले थुप्रै प्रविधिहरू जातहरूको चाहिँ विकास गरिरहेको छ। विभिन्न चाहिँ हाम्रो प्रदेश स्थानीय तहहरूले पनि धानमा केन्द्रित रहेर बिउहरू उन्नत बिउहरू चाहिँ बाँडिरहेको अवस्था छ। हामी यही बाली विकास तथा कृषि जैव विविधता संरक्षण केन्द्रको अगुवाईमा हामीले एउटा विद्युतीय बिउ व्यवस्थापन प्रणाली डेसिस भन्छौँ, डेसिसबाट प्रोत्साहन अनुदानको कार्यक्रमहरू सञ्चालन गरिरहेछौँ। प्रोत्साहन अनुदान अन्तर्गत हाम्रो चाहिँ उन्नत बिउ र स्रोत बिउमा चाहिँ अनुदानको कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेको अवस्था छ। र अर्को चाहिँ हाम्रो राष्ट्रिय कृषि आधुनिकरण परियोजना अन्तर्गत थुप्रै धानका जोन सुपर जोनहरू चाहिँ सञ्चालन भइरहेका छन् र जिल्ला कृषि विकास कार्यालयहरू मार्फत पनि यो धानमा चाहिँ विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अहिले धानमै रहेर एउटा विभाग अन्तर्गत एउटा क्राफ्ट भन्ने प्रोजेक्ट पनि सञ्चालनमा छ, त्यसले पनि धानमा काम गर्ने भन्ने कुराहरू चाहिँ आइरहेको अवस्था छ, त्यो सुरु हुँदैछ। भनेपछि यी धानमा चाहिँ हामीले विभिन्न हाम्रो चाहिँ कृषि मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार आयोजनाहरू सबैले चाहिँ यो राष्ट्रिय महत्त्वको बाली भएको हुनाले र खाद्य सुरक्षाको चाहिँ बढी महत्त्व भएको बाली भएको हुनाले यसमा चाहिँ सबैले चाहिँ एउटा सहयोग सबैको चाहिँ यसमा यो उत्पादन र उत्पादकको बढाउनको लागि चाहिँ कार्यक्रमहरू चाहिँ तय गरेको पाइन्छ।
अहिले गाउँघरमा युवाहरू छैनन्,
हजुर,
खेतबारी बाँझाउँदै हुने क्रम बढिरहेको छ, बुढापाका मात्रै गाउँमा भेटिन्छन्। युवाहरू प्राय जसो गाउँहरूमा युवाहरू विदेशतिर नै प्लान भएको देखिन्छ। यस्तो बेलामा यहाँहरू कसरी चाहिने धानको उत्पादन यसको उत्पादकत्व बढाउने भनेर लागिरहनु भएको छ, जसरी यहाँहरूले सरकारले सञ्चालन गरेका विभिन्न आयोजनाहरू जोन सुपर जोनहरूको कुराकानी गर्नुभयो, यस्तो बेलामा यो नेपालको समग्र धान उत्पादनलाई वृद्धि गर्नका निम्ति प्रविधिको कसरी प्रयोग भइराखेको छ, यसमा अनुसन्धानको कामहरू के भइराखेको छ, जस्तो बिउमा अनुसन्धान कस्तो भइराखेको छ, प्रविधिको विकास कस्तो भइराखेको छ, यसो भयो भने उताको जनशक्ति अभाव जो छ नि त्यसलाई पूर्ण गर्न सकिन्थ्यो कि, अलिकति प्रविधिको विकास र अनुसन्धानको बारेमा बताइदिनुहोस् न।
जनशक्तिको असाध्य अभाव छ। जनशक्तिको अभाव भएको कारणले गर्दाखेरिमा अहिले यन्त्रीकरणको चाहिँ सुरुवात भएको छ, खेत जोत्नको लागि, धान रोप्नको लागि, त्यसपछि गएर त्यसलाई थ्रेसिङ गर्नको लागि हामीसँग थुप्रै मिसिनहरू अहिले बजारमा छन् र प्रयोग पनि भइरहेका छन् र यी आयोजनाहरू नेपाल सरकारले, प्रदेश सरकार, स्थानीय सरकारहरूले यसमा प्रवर्धन गरिरहेको अवस्था छ। उत्पादन पनि बढ्ने भन्ने हिसाबले अहिले डाइरेक्ट सिडेडका कुराहरू, सिडलाई डाइरेक्ट खसाल्ने र हर्बिसाइडहरूको प्रयोग गर्ने, प्रि इमर्जेन्स पोस्ट इमर्जेन्स हर्बिसाइडहरू प्रयोग गर्ने र डाइरेक्ट चाहिँ नै धान बिउ चाहिँ नै खसाएर उत्पादन गर्ने भन्ने त्यस्तो प्रविधिहरू पनि आएको छ र अहिले मेसिनमै आधारित हजुरले भनेको चाहिँ के भने अब यदि जनशक्ति कम हुन्छ भने हामीले मेसिनमा आधारित हुनुपर्छ, हाम्रा जग्गाहरू चक्लाबन्दी हुनुपर्छ, जग्गा चक्लाबन्दी गर्ने र मेसिनको चाहिँ प्रयोग गर्ने, त्यसको विकल्प छैन।
एकीकरण र व्यवसायीकरणलाई वृद्धि गर्नुपर्ने,
यान्त्रिकीकरण नगरीकन व्यवसायीकरण हुँदैन अबको अवस्थामा र अब हामी यान्त्रिकरणमा चाहिँ बढी जोड गर्नुपर्छ र त्यही यान्त्रिकरणमा पनि प्रविधि दिनु पर्यो होइन र हामीले जात किसानले मन पराएको कुन जात हो त्यो जात चाहिँ नि हामीले निकालिदिनु पर्यो। किसानले 3 महिनामा चाहिँ नि मलाई 3 महिनामा पाक्ने धान दिए भन्छ भने हामीले 3 महिनामा पाक्ने धान किसानलाई दिन सक्नु पर्यो। हामीलाई चाहिँ मसिना धान चाहियो किसानले भन्छ भने हामीले मसिना बासनादार धान चाहिँ नि हामीले निकालिदिनु पर्यो। हामीलाई आइरन कमी भयो, आइरन फोर्टिफाइड चाहिँ नि धान दिए भने हामीले आइरनलाई फोर्टिफाइड त्यस्तो जात विकास गरेर हामीले दिन सक्नु पर्यो। हामीलाई चाहिँ सुक्खा सहने जात चाहियो भने सुक्खा सहने जात हामीले दिन सक्नु पर्यो। नेपाल कृषि अनुसन्धान परिषदले त्यो दिशामा चाहिँ अनुसन्धान गरेर आएको छ,
कृषकका अपेक्षा पुरा गर्ने दिशामा,
पुरा गर्ने दिशामा। र अहिले मैले अर्को कुरा के भनौँ भने यो महत्त्वपूर्ण कार्यक्रममा हामीसँग रैथाने जातहरू पनि छन्, हामीले त्यसको संरक्षण गर्ने सामुदायिक बिउ बैङ्कहरू मार्फत संरक्षण गर्ने, जिन ब्याङ्कमा त्यसको चाहिँ एसोसिएसनहरूलाई राख्ने कामहरू चाहिँ हामीले गरिरहेका छौँ र ती रैथाने जातहरूलाई दर्ता गर्ने प्रक्रियामा पनि हामीले सहजीकरण गरिरहेका छौँ र ती रैथाने जातहरू जो चाहिँ असाध्य औषधीय गुण भएका, मसिना बासनादार, उपभोक्ताले बढी मन पराउने, अझ विशेष गरिकन सहरमा बस्ने मानिसहरूले, थोरै खाने मानिसहरूले, भात थोरै खाने मानिसहरू जो धेरै शारीरिक परिश्रम गर्दैनन्, ती मानिसहरूले चाहिँ नि यस्ता धानहरूलाई, चामलहरूलाई बढी मन पराएको अवस्था छ र यसको उत्पादन अहिले प्रिमियम प्राइस पनि पाइरहेको अवस्था छ। त्यस कारणले गर्दा यस्ता बालीहरूको प्रवर्धन गर्ने, यस्ता बाली जातहरूको चाहिँ विकास गर्ने र किसान समक्ष चाहिँ नि यस्ता प्रविधि जातहरू चाहिँ पुर्याउनु पर्छ र अहिले पुगी पनि रहेको अवस्था छ। हामीले यान्त्रिकरणमा गएर किसानको चोइसमा हामीले चाहिँ धानको चाहिँ जात लगाउन सक्यौँ र यी जातहरूको चाहिँ विकास र संरक्षण गर्न सक्यौँ भनेदेखि चाहिँ हामी धानमा आत्मनिर्भर हुन्छौँ र हाम्रो समृद्धि पनि त्यही धानले ल्याउँछ।
राष्ट्रिय धान दिवसको अवसरमा नेपालमा धान बालीको समग्र अवस्था, यसका जोखिम र यस बालीका सम्भावना, उत्पादकत्व बढाउने उपाय सहित अत्यन्त महत्त्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
खाडल तयार गरेपछि प्रमाणित र स्वस्थ बिरुवा रोजौ त्यसपछि बनाऊ हरा भरा सुन्तलाको बगैंचा र बारी बढाऊ आमदानी कृषकको अवस्था सुधारी।
प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।